السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کے پروڈیوسر ہیں اسفر امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا پی ٹی ایم یعنی پشتون تحفظ تحریک کے سربراہ منظور پشتین کے انٹرویو کے تجزیے سے، جو انہوں نے وائس آف امریکہ اردو سروس کی اسلام آباد میں رپورٹر سارا حسن کو دیا ہے. آگے چل کر وزیراعظم عمران خان کے دورے جنوبی وزیرستان پر بات کریں گے، جہاں انہوں نے فاٹا میں موجود نوجوانوں کو انتشار پھیلانے والی تنظیم سے ہوشیار رہنے کو کہا ہے، اور ساتھ ہی جنوبی وزیرستان میں 100 کلومیٹر لمبی نئی سڑک، 2 ڈگری کالجز اور سپورٹس کمپلیکس کی تعمیر سمیت کئی ترقیاتی اور فلاحی منصوبوں کا بھی اعلان کیا ہے. اور آخر میں پاکستان میں قیدیوں کے حقوق کے لیے کام کرنے والی ایک غیر سرکاری تنظیم جسٹس پروجیکٹ پاکستان کی اس رپورٹ پر بات ہوگی، جس کے مطابق روزگار کے سلسلے میں بیرونی ممالک بھجوانے کا جو پاکستانی قانون ہے وہ اس ادارے کے مطابق ناقص ہے، اور جس کی وجہ سے ان لوگوں کو، ان تارکین وطن کو، جبری مشقت، حراستی مراکز میں بدسلوکی اور بعض صورتوں میں سزائے موت کا سامنا کرنا پڑتا ہے. اس رپورٹ پر بھی ہم ڈیٹیل میں بات کریں گے، لیکن سب سے پہلے چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب. اور اس سیگمنٹ میں ہمیں جوائن کر رہے ہیں پی ٹی آئی کے سینئر رہنما افتخار چودھری صاحب. ہمارے ساتھ ہوں گے سیکیورٹی ایکسپرٹ پشاور سے بریگیڈیئر محمود شاہ صاحب، اور یہاں امریکہ سے کالمسٹ اور تجزیہ نگار ڈاکٹر محمد تقی صاحب بھی ہمارے ساتھ لائن پہ ہیں. اور کچھ دیر میں ہم پی ٹی ایم کے جو ایک ممبر ہے ایڈوکیٹ فضل خان صاحب بھی ہمیں جوائن کریں گے. اور سامعین، چلتے ہیں پی ٹی ایم پشتون تحفظ تحریک کے رہنما کی اس انٹرویو کی جانب جو انہوں نے ہماری رپورٹر سارا حسن کو اسلام آباد میں دیا ہے. ایک سوال کے جواب میں انہوں نے یہ کہا کہ ریاست کی جو ریٹ ہے وہ ان کی نظر میں آئین کی خلاف ورزی سے چیلنج ہوتی ہے، اور ان کا یہ کہنا تھا کہ ان کے سارے جو مطالبات ہیں ان کے بقول وہ پاکستانی آئین کے عین مطابق ہے. منظور پشتین کی نظر میں آئین کی خلاف ورزی کیا ہے اور کون کر رہا ہے؟ آئیے سنتے ہیں.
ریاست کریٹ ریاست کی آئین ہوتی ہے. 7,000 لوگوں کو مسنگ پرسنز بنانا کیا غیر آئینی کام ہے؟ پاکستان میں تو ہے یہ غیر آئین. اگر آئین ریڈ لائن ہے تو تم نے کراس کر دیا ہے. ایکسٹرا جوڈیشل کلنگ غیر آئینی ہے؟ ہاں ہے، تو تم نے کراس کر دیا ہے. لینڈ مائنز تو وار کرائم ہے، تم نے کراس کر دیا ہے. مگر یہاں پر ریڈ لائن آئین کو نہیں کہا جاتا ہے، یہاں پر فوج ریڈ لائن ہے. اس پر ان کی غلطیوں کو تم نے اشکارا کرنے کی کوشش کی، ان پر تنقید کی، اس کو وہ ریڈ لائن کہتے ہیں. تو اگر ہمارے مسئلے ایسے ہیں جو ان لوگوں کے غلطیوں کے ساتھ جڑے ہوئے ہیں، چاہے اس کو کوئی ریڈ لائن کہے، گرین لائن کہے، جو بھی لائن کہے، اس کو کراس کہے یا ان کراس کہے، یہ ہم کرتے رہیں.
جی، یہ تھے پی ٹی ایم کے سربراہ منظور پشتین، جو بتا رہے تھے کہ ریاست کی رٹ آئین کی خلاف ورزی سے چیلنج ہوتی ہے، جو ان کے بقول وہ نہیں کر رہے ہیں بلکہ کوئی اور ملک کا ادارہ کر رہا ہے. اور انہوں نے کہا کہ ایکسٹرا جوڈیشل کلنگ جو ہے، لینڈ لائنز اور یہ چیزیں ان کی نظر میں آئین کی خلاف ورزی ہے. افتخار چودھری صاحب، آپ ان کے اس جو ہم نے بائٹ ان کا سنایا، اس پہ آپ کیا کہنا چاہیں گے؟
بسم اللہ الرحمن الرحیم. شکریہ وائس آف امریکہ کہ آپ نے اس موضوع پہ مجھے لیا، اور میں چونکہ اسی موضوع کا ایکسپرٹ بھی ہوں اور انتہائی تجربہ کار شخص ہوں کہ جو مشرف طور میں مسنگ پرسنز موومنٹ لے کے ابھی اپنی حکومت بھی آ گئی ہے، تو پھر بھی میں اس کے لاسٹ جو مظاہرہ تھا ڈی چوک میں، اس میں بھی میں نے آمنا مسلم جنگیوں کے ساتھ شرکت کی. پہلی بات تو یہ ہے کہ یہ شخص اب پتہ نہیں کہاں سے آ گئے ہیں اور کہاں سے اٹھ کے یہ صرف ایک لنگوسٹک بیس کے اوپر جو ہے پاکستان کے معاملات کو خراب کرنے کی کوشش کر رہے ہیں. مسنگ پرسنز میں تو پنجابی بھی ہیں, مسنگ پرسنز میں تو آمنہ مسعود جنجوا کے ہسبینڈ جو ہیں وہ بھی ہیں, مسنگ پرسنز میں تو بے شمار لوگ ہیں, پنڈی کے ہیں, لاہور کے ہیں اور بہت ساری جگہوں پہ ہیں. اور جس کی طرف یہ اشارہ کر رہے ہیں وہ انٹرویو میں نے آج بڑی تفصیل سے میں نے سنا ہے کیونکہ مجھے آج پروگرام میں آپ کی شرکت کرنی تھی. تو وہ ان کی جو تان ہے وہ ٹوٹتی ہے پاکستان فوج کے اوپر, پاکستان فوج کو یہ نشانہ بنانا چاہتے ہیں ان لوگوں کو, یہ پشتونوں کے جو ابھی ٹھیکیدار بننے کی کوشش کر رہے ہیں. اس سے پہلے اے این پی بھی تھی بہت بڑی ایک, ہم پشتونوں کے سب کچھ ہیں. تو اللہ کے فضل کرم سے ہم نے پشاور 1, 2, 3, 4, 5, 6 ان کو بری طرح شکست کی جو زبان کے نام کے اوپر بات کرنے کے لیے پورے کے پی کے میں اللہ کے فضل کرم سے ہم لوگ جیتے اور ہم ہیں ان پشتونوں کی آواز. اور ان کو یہ بھی پتا نہیں ہے کہ جس دن نقیب اللہ محسود کا دھرنا ہوا تو سب سے پہلے اس دھرنا میں شرکت کرنے والا میں تھا اور اسی دن پھر ریحام خان اس میں بعد آئی. ہم پشتونوں کے ساتھ ہیں, پشتون ہمارے ساتھ ہیں, پشتون پاکستان تحریک انصاف کا فیس ہیں, اس کے ماتھے کا جھومر ہیں اور ساری قیادت اللہ کے فضل و کرم سے جو پی ٹی آئی کی سینئر قیادت ہے اس میں یہ پشتون لوگ ہیں. یہ ایک سوچی سمجھی سکیم کے تحت پاکستان کو کمزور کرنے کے لیے ایک نئے نئے شوشے چھوڑے جاتے ہیں اور ان بڑے ان تازہ خداؤں میں اور بتوں میں یہ ایک نیا نام آیا ہے جو اس کو پتہ نہیں انٹرنیشنل میڈیا کیوں اتنا اچھال رہا ہے. ہمارے پاکستان کے اس وقت مسائل معیشت کے ہیں, روزگار کے ہیں, ہماری حکومت اسٹیبلٹی کے دور سے گزر رہی ہے, ایک سلپری پوزیشن ہے اس وقت پاکستان کا اور مطلب مسلموں کے ایشو جو ہیں وہ اور ہیں. دنیا دہشت گردی میں جا رہی ہے, اب ایسٹر کے موقع کے اوپر جو 350 کے قریب جو لوگ وہاں پہ مار دیے گئے ان کی شہادتوں کا دکھ ہے, چرچ میں جو کچھ ہوا اس کے رات.
افتخار چودھری صاحب اس پہ بھی ہم بات کرتے ہیں, وائس آف امریکہ کی
بات ہے.
ٹھیک, بالکل آپ کی بات.
ہزار وال ہوں میں بھی کے پی کے سے تعلق ہے, لوکا نال
افتخار چودھری صاحب
کچھ اور ہیں اور یہ باتیں کچھ اور کر.
افتخار چودھری صاحب اگر پی ٹی ایم کی اس تحریک کی یا اس کے سربراہ کی اہمیت نہ ہوتی تو وزیراعظم عمران خان صاحب جو ہیں وہ پھر ان کا ذکر جو ہے اپنے جلسے جلوس میں کیوں کرتے ہیں؟ کچھ دن پہلے بھی انہوں نے اورگزئی ایجنسی میں جلسے میں اس تحریک کے مطالبات کو درست قرار دیا لیکن یہ کہا کہ ان کی ٹون, ان کا لہجہ جو ہے وہ درست نہیں ہے. اس کا وہ سوال بھی ہم نے ہماری رپورٹر نے ان کے سامنے رکھا ہے. لیکن یہ کہ ان کی اور بھی ایشوز ہیں اس پہ بھی ہم بات کرتے ہیں وائس آف امریکہ کی پلیٹ فارم سے, لیکن یہ بھی ایک ایشو جو ہے وہ ضرور ہے جس پہ کہ ہم بات کرنی پڑتی ہے. بریگیڈیئر محمود شاہ صاحب آپ نے بھی سنا منظور پشتین کو, ان کی نظر میں ایکسٹرا جوڈیشل کلنگ جو ہے, مسنگ پرسنز, لوگوں کو غائب کرنا عدالت میں لائے بغیر, لینڈ مائنز جو ہیں, ان کا یہ کہنا ہے کہ یہ آئین کی خلاف ورزی ہے, یہ انسانی حقوق کی خلاف ورزی ہے. اور یہ کہ ان کی نظر میں ریڈ لائن جو ہے وہ فوج پر تنقید کرنا ہے. تو اس بارے میں ہم ضرور آپ کو سننا چاہیں گے کہ آپ کیا کہتے ہیں, فوج جو ہے اس حوالے سے اتنی سینسیٹیو کیوں ہے؟ کیونکہ باقی ممالک میں بھی دیکھا جاتا ہے فوجوں پر تنقید کی جاتی ہے, خفیہ ایجنسیوں پر کی جاتی ہے, تو یہ اتنا سیریس اس پی ٹی ایم کی نظر میں پاکستانی فوج اس چیز کو اپنے اوپر تنقید کو اتنا سیریس کیوں لیتی ہے؟
یہ کانسٹیٹیوشن میں ہے کہ فوج کے اوپر جو ہے تنقید نہیں کی جا سکتی, اس کو یہ پروٹیکشن حاصل ہے. تو یہ کون ہوتا ہے؟ اور دوسرا جو سب سے زیادہ اس کی پوزیشن ہے وہ اس کی ریپرزینٹیٹیو حیثیت, مطلب ہے کہ یہ کس کو ریپرزینٹ کر رہا ہے, اس کو یہ اختیار کس نے دیا ہے؟ ٹرائبلز نے دیا ہے کہ آپ ہمارے بہاف پہ بات کر لیں, یہ کوئی لوگوں نے اس کو الیکٹ کیا ہے یا یہ وائس آف امریکہ اور بی بی سی نے اس کو ڈیٹیل کیا جس طرح فوج میں اس کو ڈیٹیل کرتے ہیں کہ جی آپ یہ کام کریں گے. मतलब इसकी रिप्रेजेंटेटिव हैसियत क्वेश्चन की जा रही है कि आप हैं कौन। पाकिस्तान का कोई भी शहरी जो है ये कर सकता है। मेरे ख्याल में आपके प्रोग्राम में मैं कह चुका हूँ कि अगर कल कोई आदमी, नाम उसका कुछ भी हो सकता है, मिसाल के तौर पर बूटा खान, वो उठता है और वो कहता है कि पंजाब के हुकूक के तहफ़ के लिए मैं उठा हूँ, तो ये मुल्क में क्यास लाने के बराबर नहीं है। ये यहाँ पर जो है, क्योंकि हर एक आदमी को ये इजाजत कौन देता है ये, और फिर उसके जो ये जितने भी प्रोग्राम है या बातचीत है उनको वॉइस ऑफ अमेरिका जैसे फोरम के ऊपर उसको सुनाना, बीबीसी जैसे फोरम, तो इसलिए पाकिस्तान में जो लोग हैं वो बिल्कुल वाजे हैं इस बात के ऊपर कि ये गैर मुल्की एक तहरीक बनाना चाहते हैं पाकिस्तान में, जिसका कोई सर पैर नहीं है। जो आम लोग हैं उसमें जो जिन्होंने सफर किया है, और एक तरीके से ये जो पश्तून का इलाका है, ये जो बेल्ट इस्लाम के ऊपर, इसके ऊपर एक जंग लड़ी गई है, और अभी कुछ ऐसे अनासर हैं जो कि पश्तून नेशनलिज्म के ऊपर जो है इसको तख्त मश बनाना चाहते हैं, अनफॉर्चुनेटली जो ये कामयाब नहीं होंगे, क्योंकि लोगों को सही पता है कि फौज ने क्या किया है। ये जितनी भी बातें आपने की हैं इसके ऊपर हम पहले भी कह चुके, मैं रिपीट कर देता हूँ कि ट्राइबल एरिया में जो माइंस की बात करते हैं, माइंस किसने लगाई? जब आर्मी माइंस लगाती है तो उनके पास उनका नक्शा होता है और वो एक दिन में उसको उठा लेते हैं, क्योंकि वो कोई मुश्किल नहीं, ये एक टेक्निकल काम है लेकिन ये बहुत आसान काम है। वो जो डायग्राम है उसके मुताबिक उसको एक दिन में ये किया जा सकता है। पाकिस्तान आर्मी की मेरे ख्याल में कैपेबिलिटी है कि ये कितने करोड़ माइन जो है जो पाकिस्तान इंडिया का बॉर्डर है उस पर लगा सकती है और कितनी देर में उसको उठा लेती है, ये वो है। तो ये तो बहुत कम तादाद की बात कर रहे हैं, ये वो माइन है जो दहशतगर्द इन इलाकों में छोड़ गए हैं, और जब वो इस तरह की छोड़ते हैं और एक माइंस कहीं से रिपोर्ट होती है, कोई एक्सीडेंट होता है, तो फौज भागती है उसको निकालने के लिए और उसके चारों तरफ उस इलाकों को क्लियर करने के लिए, और इसको करने के लिए अपना टाइम लगेगा। तो ये जो चीज है ये फौज के ऊपर रिफ्लेक्शन नहीं है, क्योंकि टेक्निकली हम जानते हैं कि फौज जो है, मैंने आपको कहा कि करोड़ों माइंस, करोड़ों, लाखों और करोड़ों माइंस बिछा सकती है और उनको उठा सकती है। हमारे इंडिया के साथ ये जो जिनेवा कन्वेंशन है उसके मुताबिक किसी इलाके में उनके एरिया में जाते हैं, माइंस छोड़ते हैं और जब सुलह करते हैं उनका माइंस का डायग्राम दे देते हैं कि माइंस आप लोग उठा लेंगे, इस तरीके से लगी हुई है।
और मिसिंग पर्संस के पीछे कौन है ब्रिगेडियर साहब? एक्स्ट्रा जुडिशियल किलिंग का भी उन्होंने इल्जाम लगाया
जी। एक्स्ट्रा जुडिशियल किलिंग जो है ये अलाउड नहीं है, ये जिसका भी होता है उसके खिलाफ केस आप जाए अदालत में और उसका केस हो जाए।
और मिसिंग पर्सन
ये वो जो मसूद साहब है जो मारे गए हैं कराची में, और सारे लोग आर्मी खुद कह रही है जिस आदमी को जो भी आपने करना है करें, वो जो पुलिस का अफसर के ऊपर इल्जाम लगाते हैं करें, मतलब उसके ऊपर फौज कहाँ आई है, और इसलिए ये जो एक्स्ट्रा जुडिशियल किलिंग है। और दूसरा ये है कि जी आप हैं कौन, मतलब एक शमन खेल मेन रोड के ऊपर रहने वाले, तुम्हारे इलाके में एक भी फाइट नहीं हुई जनाब, मैं कई रातें इनके एरिया में रहा हूँ, बाकी इलाकों में फाइट होती रही है, वहाँ मसले होते
जो आपने क्वेश्चन उठाए हैं ब्रिगेडियर साहब, इस पीटीएम
एरिया में तो कोई ये तो इनको कड़ा गया है।
ओके
तो जी हमारे फौज में मशहूर है सिपाही हम बेचते कि खून दे के आए, तो डॉक्टर उससे पहले पूछते हैं आप वॉलंटियर हैं, तो कहते हैं जी एजुटेंट साहब ने मुझे वॉलंटियर डिटेल किया है।
ठीक है, ओके, आपको तो हमने सुना
वॉलंटियर है
साहब, सही है, आपको हमने सुना। पीटीएम के एडवोकेट फजल खान साहब भी कुछ देर में हमें ज्वाइन करेंगे, आपने जो क्वेश्चंस उठाए हैं जरूर उनके सामने हम रखेंगे। लेकिन डॉक्टर तकी जो इस वक्त अमेरिका में मौजूद हैं, डॉक्टर तकी साहब एक इंडिपेंडेंट एनालिस्ट के तौर पर आप बताइएगा, जाहिर है आप भी देखते होंगे इस वक्त पाकिस्तान में जो हो रहा है उस पर आपकी गहरी नजर है। जो पीटीएम ایم تحریک ہے، کیا ان کا مقصد جو ہے وہ واقعی ریاست کو کمزور کرنا ہے، یا پھر ان کے جو مسائل ہیں، جن مسائل کا منظور پشتین بات کر رہا ہے، وہ کہاں تک آپ کی نظر میں حقیقی ہے، اور ان مسائل کے حل کے مطالبات جو ہیں وہ کہاں تک جائز ہیں؟
موٹی موٹی غلط بیانیاں جو ہیں وہ جیسے صاحب اور شوہر صاحب نے کی ہیں، اس کی نشاندہی کی اجازت دیجیے
پلیز.
پشتون تحفظ موومنٹ کے دو ایم این اے ہیں اس وقت پارلیمان میں، جو لوگوں سے ووٹوں سے الیکٹ ہو کر ہیں. اور شوہر صاحب کی انفارمیشن کے لیے میں عرض کر دوں کہ جس وقت تحریک انصاف حکومت بنا رہی تھی، تو عمران خان ان دونوں ایم این اے کو ٹیلی فون کر کے اور اپنے جو حکومت بنانے میں اس وقت فعال لوگ تھے، ان کے ذریعے اپنی حکومت میں شمولیت کی دعوت دے رہے تھے. یہ میں ریکٹ پر کہہ رہا ہوں. اور بجیر صاحب کو قطعاً کوئی اختیار نہیں کہ وہ یہ کہیں کہ یہ ان الیکٹڈ لوگ ہیں، ان ریپرزینٹیو ہیں، ان لوگوں کے ووٹوں سے جیت کر پاکستان کی پارلیمان میں بیٹھے ہیں. اور پاکستان کی پارلیمان میں جو بات کی جاتی ہے، چاہے وہ پاکستان کی فوج کے بارے میں کی جائے، پاکستان کے سپریم کورٹ کے بارے میں کی جائے، اس وہ ایک پروٹیکٹڈ چیز ہے. تو وہاں پر وہ کرٹیسزم بھی کر سکتے ہیں. جہاں تک آئین کا تعلق ہے، وہ فوج کو سمیئر کرنے کے بارے میں ایک بات کی جا سکتی ہے، لیکن جب فوج اپنے آئینی دائرہ کار سے باہر نکل جاتی ہے اور ان معاملات میں انوالو ہو جاتی ہے کہ جہاں پہ اس کا کوئی عمل دخل نہیں ہے، تو وہ اپنے آپ کو کرٹیسزم کے لیے اوپن کر دیتے ہیں. یہ بات میں جناب آصف غفور صاحب کی خدمت میں بھی عرض کر چکا ہوں کہ جب آپ ٹویٹر پر آتے ہیں اور آپ چاہے اپنے پرائیویٹ اکاؤنٹ سے ٹویٹ کریں گے، تو لوگ آپ کو اس کا جواب دیں گے، اور اس کے لیے پھر آپ کو تیار رہنا چاہیے. اور انہوں نے اتنی لمبی چوڑی باتیں کی، لیکن اس کے بعد اس کا جواب اس لیے نہیں دیا کہ 7-8 ہزار مسلم لوگ کہاں گئے. کسی کو امت مسلمہ، سری لنکا، فلانا 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 آپ کو گنوا دیا، یہ نہیں بتایا کہ 7-8 ہزار لوگ ہیں کہاں. اس سے پہلے افتخار چودھری جو ہیں وہ 5 ہزار بلوچ مسلم لوگوں کی بات کرتے تھے. اختر مینگل تو تحریک انصاف کے پارٹنر ہیں، چاہے ناراض ہیں، لیکن وہ 5-7-8 ہزار مسلم بلوچوں کی بات کرتے ہیں. کسی نے کہا کہ یہ پشتونوں کی بات کیوں کرتے؟ بھائی جس پر گزری ہے وہ اپنے لوگوں کی بات کرے گا یا نہیں کرے گا؟ ہم فارسی میں کہتے ہیں غلام شیخ بادہ درویش. جس کے علاقے میں یہ تباہی گزر گئی، جہاں پہ فوج جو ہے وہ طالبان کے ساتھ 14-15-16 معاہدے لکھ کر ان کے ساتھ کسی دن دوست ہے کسی دن دشمن ہے مائن لگا رہے ہیں، یہ بات کرے کہ یہ منظور پشتون کہہ رہا ہے. میں آپ سے عرض کر رہا ہوں کہ ریٹائر بریگیڈیئر کے گھر سے اونچے اٹھا کر لے گئے، اس کی بچی جو ہے وہ آج تک یہاں پر رو رہی ہے. اب میں لبرٹی پر نہیں ہوں کہ یہاں پر نام لوں، لیکن وہ فریادیں کرتے رہے پاکستان کے وزیر اعظم سے، پاکستان کے وزراء سے اور فوج سے، لیکن کوئی سنوائی اس کی نہیں ہوئی. یہ کہنا کہ منظور پشتون کا جو کلپ آپ نے سنوایا، اس سے زیادہ شائستہ گفتگو کوئی کر سکتا ہے؟ اس سے زیادہ یعنی آج کی گفتگو عمران خان کی آپ سنیے، جو انہوں نے جا کر کی وزیرستان کے اندر، اور اس کا تقابل کر لیجئے اس نوجوان پاکستان کے پشتونوں کے رہنما سے. یعنی یہ کیسا سوال ہے کہ ایک تحریک جو کہہ رہی ہے کہ یہاں پر آئین کا نفاذ کریں، یہاں پر قانون کا نفاذ کریں، پاکستان کے قانون کا نفاذ کریں، وہ پاکستان کے خلاف ہے، وہ کیسے ہو سکتی ہے؟ پاکستان کا قانون توڑنے والے، چار مصدقہ توڑنے والے جو تاریخ میں گزرے ہیں، وہ تو پاکستان کے جرنیل ہیں. اس کے بعد جو غیر اعلانیہ توڑتے ہیں، کبھی جو ہے وہ ڈان لیگ کے چکر میں نواز شریف کو رگڑ دیا، کبھی آصف زرداری کو رگڑ دیا میمو گیٹ کے چکر میں، کبھی اس کے بعد ابھی عمران خان کی آپ باری لے لیں. آپ کے پروگرام میں کہے جاتا ہوں 1.5 سال کے اندر عمران خان کو بھی فارغ کریں گے. یعنی جس طریقے سے عمران خان کی حکومت کے وزراء کو سوپل کیا گیا ہے، وہ عمران خان کا فیصلہ تھا کیا؟ سب دنیا کو پتا ہے کہ وہ کہاں سے.
لیکن اس کے ثبوت تو نہیں ہے ڈاکٹر تقی صاحب.
در اندازیاں سویلین معاملات میں فوج کرے گی تو اس کا وہ منہ توڑ جواب بھی سنے گی، چاہے وہ منظور پشتون سے سنے یا مجھ سے سنے یا ولی خان سے سنے.
اس کے کوئی ثبوت نہیں ہے کہ جو ریشفلنگ ہوئی ہے کابینہ میں، وہ فوج کے کہنے پر کیا گیا ہے. بظاہر تو یہی لگتا ہے کہ یہ عمران خان جو وزیر اعظم ہے، ان کا اپنا فیصلہ تھا. اور جس طرح انہوں نے کہا کہ جو وزراء ہیں ان کی جو پرفارمنس ابھی تک 8 ماہ کی رہی ہے، اس کو سامنے رکھ کر یہ فیصلے جو ہیں وہ کیے گئے ہیں. ایک اور ساؤنڈ بائٹ ہم آپ کو سنوانا چاہیں گے، اس پہ بھی آپ لوگوں کے ہم کمنٹس لیں گے. منظور پشتین نے فوج کے بارے میں کچھ اور باتیں کی، آئیے وہ سنتے ہیں.
امن کے نام پر بدامنی پھیلانا یا دہشت گردی کو ختم کرنے کے نام پر دہشت گردی کے اڈے بنانا، ہم تو ان چیزوں کا، ہمارے مسائل سب آپ لوگ پڑھ لے، ان میں سے یعنی 100% مسائل یہ جنگ کی وجہ سے جو مشکلات ہیں ان کے لیے ہیں. جب غلطی فوج نے کیے تو ہم کیا کہیں، कि रेलवे वाले ने गलती की है, हम ये कहें कि एजुकेशन वालों ने एक्स्ट्रा जुडिशल किलिंग किया है, रेलवे वालों ने लोगों को मिसिंग पर्सन्स बनाया है और ज़रात वालों ने लैंड माइंस बोए, हम ये कहें। फौज अपने आप से क्यों माशोका बना रही है कि नाजुक मिजाज बने? आप मुख्तलिफ चीज़ों में दखल अंदाजी करोगे तो जाहिर सी बात है फिर बातें आएंगे आपके ऊपर।
जी ब्रिगेडियर साहब, पश्तीन के अल्फाज के आप जब फौज दखल अंदाजी करेगी तो तनकीद का सामना भी उनको करना पड़ेगा।
दरअसल पश्तून को, जैसे मैं कह रहा हूँ, पश्तीन को उसको ये टास्क मिला हुआ है। पाकिस्तान की जो वो एग्जिस्टेंस है उसमें जो उसकी सेंटर ऑफ ग्रेविटी है वो थ्रू आर्मी है, आर्म फोर्सेस है। यानी पाकिस्तान की जो सालिमियत है उसकी सेंटर ऑफ ग्रेविटी मरकज शुक्र जो है वो आर्मी है, और इसलिए ये जो इस तरह के अनासर है उनको जो टास्क दिया जाता है उसमें ये है कि फौज को टारगेट करो।
जी, टास्क किसने दिया है
हालांकि
ब्रिगेडियर साहब?
जितने टास्क उसको मिला है, ये तमाम जो है फॉरेन फंडेड प्रोग्राम है, इसको कहते हैं प्रोजेक्ट मंजी पीटीएम, और ये अमेरिका से चलता है। उसमें
अच्छा।
अफगानिस्तान की हुकूमत भी इन्वॉल्व है, उसमें इंडिया की हुकूमत भी इन्वॉल्व है, और बाकायदा आपका इदारा वॉइस ऑफ अमेरिका एंड बीबीसी जो है इसको सपोर्ट करता है, तभी जो है उनका ये
ब्रिगेडियर
जो
साहब,
प्रोग्राम है
वॉइस ऑफ
शायद
अमेरिका की
पाकिस्तान में
आपने
किसी।
बात की, देखें हम आपको इस वक्त हमने आपको मधु किया है। पीटीएम का कोई रहनुमा इस वक्त अभी तक मैंने उनको गुफ्तगू में शामिल नहीं किया। पीटीआई के सीनियर रहनुमा हमारे साथ हैं, आप हैं फौज की वो रिप्रेजेंटेशन आप कर रहे हैं, तो
शहनाज
वॉइस
मुझे
जी
गुजारिश की इजाजत
अच्छा
दीजिएगा,
जी
मैं फौज का
जी
रिप्रेजेंटेटिव नहीं हूँ, ये
लेकिन इस
जो
वक्त
डॉक्टर
आप
साहब
डिफेंड तो
इन्होंने
कर रहे
जिसको
हैं ना,
मेंशन किया,
हमने इसीलिए आपको
मैं
लिया है कि
आपको
आप
पता
डिफेंड
है कि
करें।
यहाँ का होम सेक्रेटरी मैं रहा हूँ,
जी बिल्कुल
सेक्रेटरी फॉर होम एंड ट्राइबल अफेयर्स, और
बिल्कुल
उसके बाद सेक्रेटरी ट्राइबल अफेयर्स जो ट्राइबल वो जो बना था उसका सेक्रेटरी, और फिर ACS उसका रहा हूँ। तो
जी
इस तरीके से मेरे इसके साथ फौज में भी मैं रहा हूँ,
जी
ब्रिगेडियर मेरे नाम के साथ ना हुआ है,
बिल्कुल
लेकिन फौज की रिप्रेजेंटेशन जो है वो ISTR करेगी,
बिल्कुल
मैं नहीं करता। मैं वैसे ही अपने जो ताल्लुक है उसकी वजह से बात कर सकता हूँ।
जी बिल्कुल, हमने आपको इसीलिए मधु किया क्योंकि उन्होंने पाकिस्तानी फौज को पर तनकीद की है और आप फौज का हिस्सा रहे हैं, तो जाहिर है ISPR के तर्जुमान को लेना लाइव वो तो मुमकिन नहीं है, ऑलमोस्ट इम्पॉसिबल है, तभी हमने आपको लिया कि फौज की जो पॉलिसी है उनसे आप वाकिफ हैं। और एक ये कि वॉइस ऑफ अमेरिका की तरफ से हम ये नशर कर रहे हैं लेकिन हम इक्वल टाइम आपको भी दे रहे हैं और उनके साउंड बाइट्स जो हैं वो भी प्ले कर रहे हैं। डॉक्टर तकी साहब कुछ कहना चाह रहे थे।
दरअसल
जी
इसी
ब्रिगेडियर
मैं
साहब, जी
बल्कि
ब्रिगेडियर
कुछ एक
साहब आप
बात
बात
करना
करें।
चाहता हूँ, अगर इजाजत हो
डॉक्टर तकी साहब, एक
आप,
मिनट,
हम जो है
ब्रिगेडियर
कुछ
साहब को बात करने
एल्डर्स
दें।
इस सूबा से,
जी
कुछ एल्डर्स इस सूबा में से
जी
हम आर्मी चीफ को मिले थे, और हमने कहा था कि आप इनकी इतनी बात सुनेंगे और इनको एक किस्म की रिप्रेजेंटेशन देंगे तो हमारे सूबे में जो कि बना है एक्चुअली एक रेफरेंडम के थ्रू, और बहुत बड़ी जो मतलब 98% जो है हमने वोट दिया पाकिस्तान के लिए, और ये जो इस तरह के अनासर है इनको हमने शिकस्त दी है, और अभी जो है तो उन्होंने कहा नहीं जी आप प्रॉब्लम क्रिएट ना करें, वरना हमने कहा हम भी लोगों को उठाना शुरू कर देंगे,
ठीक
और इनको क्योंकि उन्होंने कहा कि एग्जैक्टली यही चाहते हैं,
ठीक
लोगों में डिफरेंसेस क्रिएट करना चाहते हैं, तो इसके ऊपर हम भी हमारा भी कोई हुकूक बनते हैं
ठीक
सूबे के अंदर, तो मेरे ख्याल में हमने जाके बात की हुई है
राइट
इसके
ओके।
ऊपर।
डॉक्टर तकी, आप कुछ कहना चाहेंगे मुख्तसरन प्लीज,
दो
ताकि
दो
आगे
तीन दो
बढ़ाया
तीन
जाए।
मुख्तसर गुजारिशात,
जी
जिनके ऊपर गद्दारी की तोहमत ब्रिगेडियर साहब ने लगाई है, उन्होंने आज तक पाकिस्तान का एक टप्पा हाथ से नहीं दिया। पाकिस्तान दो टुकड़े जो हुआ है वो जरनेल की वाट से हुआ है, आगा मोहम्मद याह्या खान की वाट पर हुआ है। ये फौज दिफा का नाम ले रहे हैं, हम फलाने का हिफाजत करें, फलाने की हिफाजत करें। ब्रिगेडियर महमूद शाह साहब की तो खुद तस्वीर है उस शतई माहदे में जिसमें मोहम्मद वजीर के साथ ये खड़े हुए हैं और जरनेल साहब उसको कंठे डाल रहे हैं और उसके साथ ये लोग चाय पी रहे हैं। ये बताएंगे कि मंजूर पश्तून वहां पर क्या करे और क्या न करे, ये बताएंगे कि लाशें कहाँ गई और लोग मिसिंग कैसे हुए, जिन्होंने सियासी हुकूमत का हाथ मरोड़ के उनसे फौजी अदालतें बनवाई ताकि रिट्रोएक्टिवली
उनकी उनके कारनामे जो है वो छुपाए जा सके, जो क्या हरकतें हैं लोगों ने की, क्या बातें कर रहे हैं, ये किस दुनिया की बात कर रहे हैं, ये आईन के पासदार हैं, चार दफा आईन तोड़ चुके हैं,
डॉक्टर तकी साहब, डॉक्टर तकी साहब एक मिनट, कुछ अरसा पहले जी इफ्तिखार चौधरी साहब आपकी जानिब हम आते हैं कुछ देर में। इमरान खान साहब ने गुज़श्ता दिनों जलसे में जो कहा था कि पीटीएम के मुतालिबात जो हैं उनके साथ वो मुतफिक हैं, इतफाक करते हैं, लेकिन उन्होंने कहा कि पीटीएम का लहजा जो है वो दुरुस्त नहीं है। ये सवाल भी हमारी रिपोर्टर ने मंजूर पश्तीन के सामने रखा, उन्होंने इसका जवाब क्या दिया जी, आइए सुनते हैं।
मैं कहता हूँ हमारा लहजा बहुत ठीक है, मसला लहजे का नहीं है, वो उर्दू में कहावत है सच कड़वा होता है, ये वो कड़वाहट महसूस करते हैं सच की, और कोई लहजे में खराबी नहीं है। हमने चूंकि इनमें से ऐसे मसाइल को छेड़ा जो वार ऑन टेरर के साथ रिलेटेड है, चूंकि वार ऑन टेरर बहुत से मुल्कों और लोगों के लिए एक बिजनेस है, तो वो लोग हैं इंतहाई ताकतवर, जब वो जंग करते हैं तो ताकतवर लोग होंगे, कमज़ोर तो नहीं है। तो इन ताकतवरों के सामने सच बात जब हमने की तो उन्होंने प्रोपेगंडा और अपना जितना भी जोर था मीडिया था वो इस्तेमाल कर दिया और लोगों को कंफ्यूज करना चाहा।
जी इफ्तिखार चौधरी साहब
जी,
जी वजीर आजम साहब ने जो तनकीद की थी पीटीएम के लहजे पर,
बड़ा गौर से सुना
जी सर,
थोड़ा सा सुनने में दिक्कत आ रही थी, उनका खूबसूरत नाम मुझे याद नहीं, लेकिन ये इतना बुक फौज के बारे में रखते हैं और ये कहानी आज की जाकर फिर 70s तक ले जाते हैं, इनको मेरे ख्याल में पाकिस्तान की तारीख का बिल्कुल इल्म नहीं है कि बहुत कुछ ज्यादतियां जो 24 बरस में हुई तो उसका ये नतीजा था। इसमें सिर्फ एक फौज को आप इल्जाम दे देंगे तो वो ठीक नहीं होगा। गरतला साजिश केस 1962 में इंडिया स्पॉन्सर्ड हुई और नेहरू उसमें पहले इन्वॉल्व थे। हमारी बदकिस्मती ये है कि हमारा हमें इस कदर
जी अगर तारीख में जाए बगैर आप प्लीज मिला
तो उसने कभी मेरी बात सुन लीजिएगा। मैंने मेरे ख्याल में आधे घंटे से मैं कान पे लगाए बड़े गौर से सुन रहा हूँ। कहने का मतलब ये है कि ये जो साहब अभी
डॉक्टर मोहम्मद तकी की बात कर रहे हैं,
शख्स हैं ये प्लांटेड शख्स फौज के ऊपर हिट करता है और उन्हें पता है कि पाकिस्तान की फौज एक
मजबूत, उनकी जात को आप निशाना ना बनाएं प्लीज,
करें इससे हम नफरत फैलाएं और पाकिस्तान में गड़बड़ करें। पश्तूनों की लीडरशिप तो मैंने जैसे पहले अर्ज किया ना, वो तो हमारे पास है, वो तो पाकिस्तान तहरीक इंसाफ के पास है। अगर पश्तीन अगर सीटें जीते हैं, अगर इनकी पीटीएम ने कोई सीट जीती है तो हमने उनको इज्जत और वकार दी है और हमने बड़े एहतराम से हमारे कायद में उनका नाम लिया। मैं तो समझता हूँ कि इमरान खान
पैदा नहीं होता,
मेहरबानी की जो उसको रिकॉग्नाइज किया वो तो ये बंदा ऐसा है जो हमारा मुकामी तौर पर।
डॉक्टर तकी साहब एक मिनट, क्योंकि समझ नहीं आ रही है डॉक्टर तकी साहब,
आप बात नहीं कर सकेंगे, कहेंगे प्लांटेड है तो जवाब दोगे
जी। जी डॉक्टर इफ्तिखार चौधरी साहब आप प्लीज पर्सनल रिमार्क्स जो हैं वो पास ना कीजिएगा जी।
एडवोकेट साहब जो है मैं समझता हूँ कि ये वहाँ बैठ के बड़े मजे से पाकिस्तान को तोड़ने की कोशिश में मसरूफ है।
डॉक्टर तकी साहब
तकलीफ होगी, इनको क्यों ना तकलीफ हो, हमें तकलीफ नहीं होती।
इफ्तिखार चौधरी साहब इस वक्त हमने आपको मधु किया है, आप मंजूर पश्तीन पे आप बात करें, उनका जो इंटरव्यू है उस पे मैं आपके कमेंट्स लेना चाहूंगी।
ओके
बिल्कुल इफ्तिखार चौधरी साहब आप मेरे ख्याल में एक ब्रेक की तरफ मैं जाना चाहूंगी, एक सामीन ब्रेक लेते हैं और मैं रिक्वेस्ट करना चाहूंगी अपने पार्टिसिपेंट से एक्सपर्ट से कि प्लीज वन बाय वन वो बात करें ताकि हमें भी समझ आए, हम प्रोग्राम को आगे बढ़ा सकें और हमारे जो सुनने वाले हैं वो भी आपकी गुफ्तगू को समझ सकें। लेकिन पर्सनल रिमार्क्स जो हैं मैं रिक्वेस्ट करना चाहूंगी कि कोई भी गेस्ट प्लीज इस प्लेटफॉर्म पे वो अलाउड नहीं है कि वो पर्सनल रिमार्क्स पास करें। लेते हैं एक ब्रेक।
वीओए उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में है।
आईफोन فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔
میرے خیال میں یہ ایک غیر جمہوری طریقہ کار ہوگی کہ ہم فوج کے ساتھ بات کریں، وفاقی کمیٹی اس طرح بنائی جائے جس میں سے ہر پارٹی کے لوگ ہو، کہ اگر کوئی غلطی ہوتی ہے یا معاہدے کی خلاف ورزی ہوتی تو ہم سب پریس کانفرنس کریں گے کہ یہ غلطی، تھوڑے شیورٹی تو عوام کو بھی ملے۔
گیو می دا مائک۔ افتخار چودھری صاحب، یہ جو ان کی تجویز ہے منظور پشتین کی، اور وہ یہ کہہ رہے ہیں انٹرویو میں کہ وہ امن چاہتے ہیں پورے پاکستان میں اور فاٹا میں بھی، اور ان کا یہ کہنا ہے کہ اس کے لیے ایک ان کے ساتھ مذاکرات کے لیے ایک حکومتی ٹیم جو ہے کمیٹی وہ بنائی جائیں جن میں تمام سیاسی جماعتوں کے لوگ ہوں، اور انہوں نے یہ بھی کہا کہ وہ فوج کے ساتھ مذاکرات کرنے کے لیے تیار نہیں ہے ایک سیویلین حکومت کے ہوتے ہوئے۔ تو اس تجویز کو حکومت کیا سیریس لے سکتی ہیں؟ افتخار چودھری صاحب،
آپ یہ کہیں گے کہ وہاں بیٹھ کے آپ بات کر لیں گے اور میری زبان کھینچنے کی کوشش کریں گے؟ یہ تو میں ہونے نہیں دیتا کسی وقت کی۔ میرا نام انجینئر افتخار چودھری ہے، میں گجر ٹرائب سے رہتا ہوں، میں آم گجر، آم بریو مین، آئی فائٹ، آم اے فائٹر ویریئر۔ اس فوج کے ساتھ ہم نے شہادتیں لی ہیں، میرا تایا نشان حیدر بنا تھا میجر کفیل شہید۔
افتخار چودھری صاحب، آپ سے جو کوسچن کیا ہے آپ اس کا پلیز جواب دینا پسند کریں گے کہ ایک کمیٹی ہونی چاہیے، منظور پشتین صاحب جو ہیں انہوں نے یہ تجویز دی ہے کہ پی ٹی ایم جو ہے وہ مذاکرات کے لیے تیار ہے اور ایک کمیٹی بنانی چاہیے جس میں تمام سیاسی جماعتوں کی رہنمائی ہو۔ افتخار چودھری صاحب،
لیول کی پارٹی ثابت کرے اپنے آپ کو، ہم اگر بیٹھیں گے تو پیپلز پارٹی کے ساتھ بیٹھیں گے، جماعت اسلامی کے ساتھ بیٹھیں گے، مسلم لیگ کے ساتھ بیٹھیں گے۔ ایسے لوگ جو پاکستان دشمن ہیں، فوج دشمن ہیں، پہلے اپنی کلیئرٹی لائیں، ہمارے آئین کا احترام کریں، پھر ان کے ساتھ بیٹھیں گے۔ منظور پشتین کیا چیز ہے؟ اس کو عمران خان کے ساتھ بٹھا دیں گے آپ لوگ؟ دو پروگرام کر کے وائس آف امریکہ پہ آپ اس کو ایک لیڈر بنا دیں گے؟ اس کو کہیں گے ایکول سیٹ وتھ عمران خان؟ عمران خان تو اتنا کوئی نہیں ہے للو پنو۔
عمران خان صاحب نے آج بھی اپنے جلسے میں پی ٹی ایم کا ذکر کیا ہے۔ افتخار چودھری صاحب،
تو پھر ان کے ساتھ ہم بات کریں گے، شاہ فرمان کو کہیں گے کہ جائیں سے جا کے بات کریں۔
اوکے، ٹھیک۔ تو آپ یہ سمجھتے ہیں ان کی تجویز میں آپ وزن دیکھتے ہیں؟
کوئی وزن نہیں ان کی تجویز میں، ہم ان کو مانتے نہیں ہیں لیڈر۔
جی،
پہلے آئیں اپنے۔
بریگیڈیئر صاحب، وے فارورڈ جو ہے وہ کیا ہونا چاہیے آپ کی نظر میں؟
جی، میرے خیال میں آپ، میں نے پہلے سوال یہی کیا کہ اس کی ریپرزینٹیٹیو حیثیت کیا ہے، اس کو کس نے، اور دوسرا یہ کہ پاکستان کی پوری جو سیاسی قیادت ہے، تمام جو پولیٹیکل پارٹیز ہے، ان کو تمام اکٹھے بٹھا کے ان کی کمیٹی بنا کے اور منظور پشتین کے سامنے بٹھائی جائے۔ آپ خود سوچیں کہ جن کی اپنی کوئی ریپرزینٹیٹیو حیثیت نہیں ہے، یہ جو ایک ڈاکٹر صاحب نے شاید بات کی کہ دو ایم این اے ہیں، وہ ایم این اے نے پی ٹی ایم کے، اس کے اوپر آپ کو خود معلوم ہے، وہاں الیکشن نہیں لڑا کسی اور وجہ سے، جو ان کے پاس پیسے ویسے تھے یا جو بھی جو سیاست لوکل ہوتی ہے اس سے وہ بنے ہیں اور اس وجہ سے ادھر بیٹھے ہوئے، بس ادھر بھی وہ پی ٹی ایم کو،
یہ تو پھر آپ کے ملکی نظام کی ایک اور لوپ ہول کی آپ بات کر رہے ہیں۔
یہ سوال سے
جی،
آپ اس سوال سے جو ہے ہماری جو پوری سیاسی قیادت ہے ان کی بے عزتی تصور ہے۔
ٹھیک،
سمجھتا ہوں،
صحیح ہے۔ ڈاکٹر تقی صاحب، جس طرح بریگیڈیئر صاحب نے کہا کہ منظور پشتین کا تعلق اس علاقے سے ہیں جہاں کے پاکستانی فوج لڑی بھی نہیں ہے، تو یہ کن کو یہ ریپریزنٹ کر رہے ہیں؟ کیونکہ یہ بھی تو ایک حقیقت ہے کہ خیبر پختونخوا کے عوام نے انتخابات میں پی ٹی آئی کو ووٹ دیا ہے، اور آج بھی عمران خان کا جلسہ تھا، کافی بڑا جلسہ تھا، کافی لوگ اس میں شریک ہوئے۔
میں بریگیڈیئر صاحب یہ پوچھتا ہوں کہ جب یہ تصویر کھچوا رہے تھے محمد وزیر کے ساتھ، جنرل صاحب ان کے ساتھ تھے، और ये उसको हार डाल रहे थे और चाय चला रहे थे, वो किसको रिप्रेजेंट कर रहा था? जो बंदूक के जोर से इनके मुआहदे लिखते रहे, ये सतई का मुआहदा उसके साथ बैठ के, वो रिप्रेजेंटेटिव था, वो पाकिस्तान के आइन का तहफ़ कर रहा था, जिसके साथ मुआहदा लिखा और उसके बाद उनको खुला छोड़ दिया वजीरिस्तान के अवाम पे, 1000 मलक मार दिए उन्होंने। ये इन्होंने पूछा उनसे कि आप किसके रिप्रेजेंटेटिव हैं, दो MNA बैठे हुए हैं पाकिस्तान के आइन का हदफ उठाकर, ये जुर्रत है कि उनको कहें कि वो रिप्रेजेंटेटिव नहीं है, वो पैसों से इलेक्ट हुए हैं, वो पैसों से इलेक्ट हुए हैं। तो पेशावर या लाहौर में जो MNA इलेक्ट होते हैं वो क्या मुफ्त इलेक्ट होते हैं? उनका खर्चा अंदाजा है बजट साहब को, वो क्या खर्चा करते हैं इलेक्शन के ऊपर? कमाल की बातें करते हैं, यानी इतनी बेसरोपा बात के वो जो MNA को आप मानने के लिए तैयार नहीं है। एक आदमी वो कहता है कि पाकिस्तान का आइन या नाफिज होना चाहिए, आप तो वो आदमी है जो उस मायदे में बैठे जिसने उस आइन को सस्पेंड कर दिया वहां पर।
ओके, अब थोड़ा सा और हम वो प्रोग्राम को आगे बढ़ाना चाहेंगे, और उन्होंने कुछ क्लेम्स किए हैं, कुछ दावे किए हैं मंजूर पश्तीन ने अपने इंटरव्यू में, कुछ अचीवमेंट्स की बात की है, वो क्या है आइए वो सुनते हैं। उससे कहाँ तक इफ्तिखार चौधरी साहब और ब्रिगेडियर महमूद शाह साहब एग्री करते हैं उस पर फिर बात करेंगे। जी,
यही पार्लियामान ये सब कुछ था, मगर एक साल डेढ़ साल पहले जब तक PTM नहीं बना था यहाँ पर पश्तून मिसिंग पर्सन्स की बात भी नहीं थी, यहाँ पर एक्स्ट्रा जुडिशल किलिंग कोई टॉपिक ही नहीं था, यहाँ पर लैंडमाइन से किसी को पता भी नहीं था, लोगों के मारने पीटने और कब्जे पर कोई जलसा भी नहीं था। तो ये तहरीक थी, ये जलूस थे, ये एहतजाज थे जिसने इस चीज़ को स्ट्रीमलाइन कर दिया गया। तो लोग डरते थे यहाँ पर ऐसी गलतियों को अशकारा करने से, ऐसी गलतियों को ठीक करने जिससे लोगों को तो तकलीफ हो मगर उसमें फौज की बात आ जाए, अब खुल कर करते हैं लोग। यहाँ पर ये जो मुख्तलिफ इदारों में मुदाखलत थी उस पर भी कोई बात नहीं होती थी, अब होती है। आम आवाम के खौफ का जमा होल था, वो जितने तालिबान से डरते थे उससे ज़्यादा ISI से डरते थे। इसके साथ पंगा ना आज
जी, इनके इन अचीवमेंट्स के साथ आप कहाँ तक एग्री करते हैं इफ्तिखार चौधरी साहब?
देखिए जी, हमने कहा है कि हर वो मूवमेंट, हर वो तहरीक जो अवाम की भलाई के लिए है हम उसको वेलकम करेंगे, लेकिन पाकिस्तानी कानून और आइन के एहतराम करने वाली तहरीकों के साथ उनके साथ चिटिंग भी होगी, उनके साथ बात भी होगी। इनको मैं बार बार ये समझाना चाहता हूँ कि पश्तून इनके साथ नहीं है, ये प्लांटेड लोग हैं, ये पाकिस्तान को तोड़ने के लिए, इसकी सालमियत के ऊपर जो है वो दर्दे लगाने के लिए ये स्पॉन्सर्ड लोग हैं। अब फॉरेन स्पॉन्सर्ड की जब बात की जाती है तो मुझे सिर्फ ये एक बात बता दीजिए, ये जो पश्तून अभी पाकिस्तान के ऊपर रूल कर रहे हैं इस वक्त, जो जितने भी लोग हैं इंक्लूडिंग इमरान खान, ये पठान और पश्तून लोग हैं, ये रूल कर रहे हैं, ये हमारे शहरों के सारे बिजनेस इन लोगों के पास हैं, लाहौर हो, रावलपिंडी हो, कराची हो, मुल्तान हो, ये हम आपस में शेर शकर हैं। दुख उन लोगों को है कि जिन्होंने अंसार मदीना की तरह इनको सीनों से लगाया है, इनके नाम के ऊपर सियासत करके इनके लिए ये मंजूर पश्तीन और इस तरह के लोग जो हैं इनके राह में कांटे बो रहे हैं।
जी चौधरी साहब, जी बिल्कुल, लेकिन एक क्वेश्चन मेरे जहन में आया है, ये क्या आपकी जो जमात है चौधरी साहब, इफ्तिखार चौधरी साहब, एक क्वेश्चन, बिल्कुल बिल्कुल मैं आपसे एग्री करती हूँ इफ्तिखार चौधरी साहब, एक क्वेश्चन, क्या ये PTI आपकी जो जमात है उसके अंदर ये कुछ कंफ्यूजन नहीं है, आप मंजूर पश्तीन को, उनकी तहरीक को प्लांटेड करार दे रहे हैं, फॉरन फंडेड है आपके बकौल, जबकि वजीर आजम इमरान खान ने चंद रोज कबल PTM के मुतालिबात को जायज करार दिया था। इसके अलावा गुज़श्ता हफ्ते सेनेट की एक खसूसी कमेटी ने इस तहरीक के रहनुमाओं से मुलाकात की, उनके मुतालिबात जानने की कोशिश की गई उस मुलाकात में, तो ये क्या, इसको हम क्या कहें?
मुलाकात तो करना जरूरी हो जाता है, इनको उस इक्वालिटी लेवल पे बनाने के लिए बड़ी फोर्स उठ के आ गई है। अब असेंबली में तो हम छोटे से, अगर यहाँ किसी गड़ी बांध के ऊपर वो गलत ऑपरेशन हुआ तो
वो कम्युनिटीज में डिस्कस होता है। एक गूंगे की रेडी यूनिट भी गई, इसका अगर नुकसान हो गया तो उसके ऊपर भी कामा कमेटी में डिस्कस हुआ कि ये क्यों हुआ है। अगर पाकिस्तान में कोई मसला होता है तो इसी तरह के मसले लेवल पे अगर आईन की तो सेनेट की कमेटी बनती है तो उनकी बात करती है तो अच्छी बात है। ये आए उस सर्कल में आके कहें, लेकिन अगर ये समझते हैं कि हम एक फोर्स बन गए हैं एक जलसा करके, स्पॉन्सर्ड जलसा करके हम एक ताकत बन गए हैं, तो फिर हमारी ताकत को हम वो मसल दिखाएं पाकिस्तान की उस फौज को और पाकिस्तान की उस हुकूमत को, हुकूमत जो दिलों में रहती है और फौज जो आवाम के दिलों में रहती है, उसके बारे में अगर ये नेगेटिविटी दिखाएंगे तो फिर तो आईनी तौर पर इनका कोई हक ही नहीं बनता। मैं समझता हूँ कि ये भी अगर सैनिक ने कमेटी बनाई है तो ये भी ज्यादा मेहरबानी कर दी इनके ऊपर।
ओके चलो भाई, बहुत शुक्रिया,
पूछ लो क्या करना है।
जी बहुत शुक्रिया इफ्तिखार चौधरी साहब, हमें टाइम देने का बेहद शुक्रिया।
जैसे कि ब्रजेश साहब जो इलाके को जानते हैं उन्होंने बड़ी जबरदस्त बात की,
ठीक
इन इलाकों में ये ऑपरेशन हुए हैं जहाँ पे ये व्यक्तियों का जिक्र कर रहे हैं उन इलाके से उनका तो पालों की।
जी बहुत शुक्रिया,
देखना ये है कि ये लोग जो है,
आप उन्हीं ब्रिगेडियर साहब की बातें रिपीट कर रहे हैं, लेकिन आपका बेहद शुक्रिया इफ्तिखार चौधरी साहब हमें टाइम देने का, हमारी तरफ से अल्लाह हाफिज़। ब्रिगेडियर साहब आप मज़ीद कुछ देर के लिए हमारे साथ रहिएगा, और डॉक्टर तकी साहब आपसे आखिरी क्वेश्चन मैं करना चाहूँगी। पीटीएम को आए हुए काफ़ी अरसा जो है हो चुका है, क्या कुछ इस तहरीक ने अचीव किया है अभी तक, कहाँ तक एग्री करते हैं जो क्लेम्स
हमारे पाटा और ज्यादातर कबायली इलाके में नौजवानों में आई है, ये एक नहायत खुशायन बात है। बजाय इसके कि सियासी अमल को तकलीफ दी जाए, उन लोगों को मेन स्ट्रीम में एंगेज किया जाए, दो MLA उनके पहुंचे हैं पार्लियामेंट के अंदर, एक पत्थर इन लड़कों ने नहीं उठाया और फेंका किसी के ऊपर, मुनज्जम तरीके से अपने एहतजाज रिकॉर्ड कराए हैं उन्होंने, मुनज्जम तरीके से उन्होंने अपने जलसे दरखास्त किए हैं, कुछ सुनियाम की बड़ी लंबी तारीख है। सियासत में कुछ चीजें ऐसी होती हैं कि हार जीत होती है, अवामी नेशनल पार्टी कभी हार गई कभी जीत गई, तहरीक इंसाफ कभी हार गई कभी जीत गई, इससे फर्क नहीं पड़ता, लेकिन सियासी अमल जो है वो बढ़ना चाहिए। और देखिए ये वो लड़के बच्चे हैं कि जो उस माहौल में पैदा हुए हैं कि जिस वक्त पाकिस्तान की फौज 14-15-16 माहदे करके तालिबान के साथ उन तालिबान को इनके सर के ऊपर बिठाकर बैठी हुई थी। मैंने आप कह के इन दोनों बुजुर्गों ने कोई सबूत नहीं दिया, फलाना प्लांटेड है फलाने ने पैसे लिए, एक आने का सबूत नहीं दे सकते, ये एक आने का नहीं दे सकते। मैं आपको बता रहा हूँ कि जिन्हें सफदर हुसैन के साथ जिस महमूद शाह की तस्वीर है, जिन्हें एक मोहम्मद के साथ खड़े हुए हैं,
जी
जिन्हें एक मोहम्मद के साथ खड़े हुए मुआवजा लिख रहे थे, वो किस कैपेसिटी में मुआवजा लिख रहे थे, ये क्या कर रहे थे। लेकिन फिर भी इन बच्चों को इन लड़कों को आप दाद दीजिए कि वो सियासी अमल का हिस्सा बने, वो आकर ये कहते हैं कि हमारे इलाकों में पाकिस्तान का आइन नाफिज करो, उस आइन की रिथ जो है वो कायम करो, उस आइन की अमलदारी कायम करो, कानून की अमलदारी कायम करो। यानी ये लोग पत्थर भी उठा सकते थे, बंदूक भी उठा सकते थे, बम भी उठा सकते थे, क्यों तोहमतें उनके ऊपर लगाते हैं कि ये फलाने से पैसे लेते हैं फलाने से पैसे लेते हैं, सिवाय अपने लोगों के चंदों से उसके अलावा तो कुछ भी नहीं है। अगर इनके पास होता तो उन्होंने कभी ये दिखाना दिया होता, ये कुलभूषण यादव को वहाँ पे टीवी के ऊपर ला सकते हैं, ये कभी एहसानुल्लाह एहसान को टीवी के ऊपर ला सकते हैं, तो अगर इनके पास कोई सबूत होता तो उन्होंने कभी उसको ढंडोरा कर दिया होता। इनके पास एक आने का सबूत नहीं है कि पीटीएम ने किसी से कोई पैसा लिया है, अफगानिस्तान से या हिंदुस्तान से या चीन या तुरान से, ये खामखा की तोहमतें लगा रहे हैं और इनको ऐसा नहीं करना चाहिए। एक सियासी अमल चल रहा है उसको चलने दें, जो उनके जायज मुतालबात हैं और बेशतर मुतालबात उनके जायज हैं। पाकिस्तान की फौज ने खुद कहा कि हम माइंस के ऊपर काम करें, ब्रिगेडियर साहब कहते हैं कि वो एक रात में उठा सकते हैं। सारी दुनिया में माइंस लगाना और माइंस उठाना जो एक बहुत बड़ा क्राइसिस है, और माइंस के ऊपर जिस किस्म के एतराज जो है खुद फौजी करते हैं वो एक अलग बहस है, इसके ऊपर वो किसी वक्त अलग प्रोग्राम रख लें। यानी अपने मुल्क के अंदर माइंस लगाना और फिर जिस तरीके से तालिबान ने बूबी ट्रैप किया हुआ था, वो तो इतना खारदार और इतना मुश्किल इलाका है कि इन लोगों को आप हिम्मत बनाए इनकी, आप सियासी अमल का हिस्सा, जैसे मुसाइल खान साहब ने उस दिन किया, उनको पार्लियामेंट में बुलाया, उनके साथ बातचीत की, बजाय इसके कि उनके ऊपर ये बोहतान बांधते जाएं कि फलाने के
आदमी, आपकी नजर में मुजाकिरात का रास्ता जो है वो अपनाया जाए और पीटीएम के आपके बकुल जो जायज मुतालिबात हैं उस पर बात की जाए उनसे। बहुत शुक्रिया आपका डॉक्टर मोहम्मद तकी साहब, आइंदा भी आपसे बात होगी, हमारी तरफ से खुदा हाफिज। और सामीन ब्रिगेडियर महमूद शाह साहब आप हमारे साथ रहिए, एडवोकेट फजल खान साहब जो पीटीएम के کے ممبر ہیں, انہوں نے بھی ہمیں جوائن کیا ہے. جس طرح شروع میں ہم نے بتایا کہ وزیر اعظم عمران خان جو ہیں انہوں نے ساؤتھ وزیرستان کا دورہ کیا ہے, وہاں پہ ایک بہت بڑے جلسے سے انہوں نے خطاب بھی کیا. خطاب میں انہوں نے کیا کہا اس پہ ہم بات کریں گے, لیکن پہلے لیتے ہیں ایک مختصر سی بریک.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
جی سامعین, وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. میں ہوں آپ کی میزبان شہناز نفیس, اور اس وقت میرے ساتھ لائن پہ ہیں پی ٹی ایم کے ایک ممبر ایڈوکیٹ فضل خان صاحب, پاکستان سے ہمیں جوائن کر رہے ہیں, اور ہمارے ساتھ ہیں دفاعی تجزیہ نگار بریگیڈیئر محمود شاہ صاحب. ایڈوکیٹ فضل خان صاحب, عمران خان صاحب نے ایک بہت بڑے جلسے سے خطاب کیا ہے ساؤتھ وزیرستان میں, جہاں انہوں نے کچھ ترقیاتی اور فلاحی منصوبوں کا اعلان بھی کیا, اور ان کے بقول ان کا یہ کہنا تھا کہ اس صرف جنوبی وزیرستان میں 100 کلومیٹر لمبی سڑک جو ہے وہ بنوائی جائے گی, 2 ڈگری کالجز اور اس کے علاوہ سپورٹس کمپلیکس کی تعمیر کا بھی انہوں نے اعلان کیا ہے. کس طرح ان چیزوں کو ان کے اس اعلان کو اور ان منصوبوں کو دیکھا جا رہا ہے فاٹا میں؟
دیکھیں جی, میں یہ کہتا ہوں مزید جو یہ لوگ اعلانات کرنے جا رہے ہیں, میرے خیال میں اس سے بہتر یہ ہوتا جو پہلے یہ لوگ اعلانات کر چکے ہیں وہ کام تو پہلے یہ پہنچائیں سر تک, کیونکہ جو پہلے ہی اعلان شدہ ہیں ان پر تو کوئی کام نہیں ہوا. اور ایک امپورٹنٹ چیز آپ نے اگر نوٹ کی ہو, یہ وزیرستان کے جلسے میں وزیر اعظم صاحب نے کہا کہ ابھی ہمارے پاس فنڈ نہیں ہے, جب فنڈ ہوں گے تو ہم یہ کام کریں گے. تو میں یہ سمجھتا ہوں یہ خالی لالی پاپ دینے کے برابر ہے. ان لوگوں کو اس علاقے میں جو جنگ اور جنگ کے بعد کے حالات کی وجہ سے جو تباہی آئی ہے, ان کو صرف وہ سہانے سپنے دکھانے کے مترادف ہے. رہی بات ان کی پی ٹی ایم کے بارے میں, جو ان کا ویو اور سٹانس تھا کہ چند دن پہلے آپ نے دیکھا ہوگا جو رغزی ایجنسی میں جو اب ضلع اورنج رغزی بن چکا ہے, وہاں پر انہوں نے یہ ایڈمٹ بھی کیا ہے, بلکہ خود کہا ہے کہ جناب میں 15 سال سے ہم یہی کہنا کہہ رہے ہیں کہ یہ بالکل یہ جاتی ہو رہی ہے, یہ غلط ہو رہا ہے, ریاست اور ریاستی ادارے غلط کر رہے ہیں. لیکن ابھی اچانک آج ان کا سٹانس بدل گیا, ان کی جیب سے پرچی نکلتی ہے اور اس کے مطابق وہ بات کرتے ہیں, پھر لہجے کی بات کرتے ہیں. تو یہ مطلب ایک طرف تو ریاست مان رہی ہے کہ ہمارے پی ٹی ایم کے جو مطالبات ہیں وہ جائز ہیں, جنون ہیں, قانونی ہے, آئینی ہے, لیکن بدقسمتی سے ان مطالبات کو حل کرنے کے لیے یہ بالکل بھی سنجیدہ نہیں ہے. ہمیں کہا گیا, آپ کے علم میں ہوگا, پچھلے سال جب اسلام آباد میں ایک بہت بڑا دھرنا ہوا, اس دھرنے میں جو بنیادی 4-5 مطالبات تھے جو اس وقت کی مناسبت سے تھے, میں گارنٹی کے ساتھ کہتا ہوں کہ وہ مطالبات بھی ابھی تک پورے نہیں ہوئے, بلکہ ان کو سنجیدگی سے لیا ہی نہیں گیا. باقی بات یہ کہ لینڈ مائن پہ کام ہو رہا ہے, تو یہی تو ہمارا رونا ہے کہ باقی سب کام ہو رہے ہیں اور ان پر اس ایشو پہ اتنی اسپیڈ سے کام نہیں ہو رہا. آئے روز آج کے دن کا واقعہ ہے کہ آج پھر لینڈ مائن پٹے ہیں, جس کے نتیجے میں بے گناہ معصوم بچے بری طرح زخمی ہو کے ساری زندگی کے لیے معذور ہو گئے ہیں. اہم بات جس کی طرف میں اشارہ کرنا چاہتا ہوں وہ یہ ہے کہ یہ جو پختونخوا ہمارے ایریا میں وار اور کرن کے نام پہ جو نام نہاد جنگ ہم پہ سونپا گیا, میں یہ جاننا چاہتا ہوں, ہم یہ جاننا چاہتے ہیں کہ یہ اس میں ہم نے کیا کھویا, کیا پایا.
ایڈوکیٹ فضل خان صاحب, ایک کوسچن یہاں پہ, کچھ جو ریسرچز ہوئے ہیں اور فاٹا میں موجود تجزیہ کاروں سے ماضی میں جب ہماری بات ہوئی, تو ایک طرف تو وہ ڈرون کو ابابیل بھی کہہ چکے ہیں, وہ کہتے ہیں کہ ہم ان کو ویلکم کرتے ہیں، وہ یہ بھی مانتے ہیں کہ یہاں دہشت گرد موجود ہیں، تو پھر پاکستانی فوج اگر ان کو نکالنے کے لیے وہاں سے یا ان کے خلاف وہ جو کاروائیاں کر رہے ہیں اس کا راستہ روکنے کے لیے ان کے خلاف کاروائی نہ کرتے تو پھر کیا کرتے؟ کیا آپشن تھا؟
ایمانداری سے بات کروں، ایمانداری سے
جی،
تو ہانیسٹلی مجھے بتائیں کہ پاکستانی فوج کی کاروائی سے کتنے دہشت گرد مارے گئے ہیں؟ بالکل آبادی اس کو کہتے ہیں، اس کو ریسکیور کہتے ہیں، وہ سارے جو ڈرون امریکہ نے کیے یا الائٹ فورسز نے کیے ہوں گے ان کے نتیجے میں تو بالکل وہ طالبان، اب یہ آگے بتاتے ہیں، خود ایک کنٹروورشل بات ہے کہ یہ طالبان لایا کون تھا، ان کو فنڈ کون کر رہا تھا، ان کو فیسیلیٹیٹ کون کر رہا تھا، یہ کن کے بنائے ہوئے تھے، یہ ایک الگ سوال ہے، لیکن جو تھے وہ ڈرون جو فارن یا امریکن ڈرون تھے اس کے مقابلے میں مارے گئے، اس پر کوئی ہم اعتراض نہیں کرتے ہیں، لیکن اگر یہ ہم اپنی فورسز
اوکے جی بالکل ایڈوکیٹ صاحب آپ کو ہم نے سن لیا، ایک منٹ پلیز مجھے دیجیے گا، بریگیڈیئر میمو شاہ صاحب آپ کی جانب ہم آنا چاہیں گے، ہم بہت ہم نے پی ٹی ایم اور ان کے جلسوں اس پہ آپ کے کمنٹس ہم نے سن لیے، عمران خان صاحب نے جو وعدے کیے ہیں ترقیاتی منصوبوں کے حوالے سے فاٹا میں، جو ایڈوکیٹ فضل خان صاحب ہیں وہ کہتے ہیں ان کا یہ کہنا ہے کہ ایسے وعدے ماضی میں بھی ہو چکے ہیں لیکن ان پر کبھی عمل درآمد جو ہے وہ نہیں ہوا، اس وقت کیا گارنٹی ہے کہ یہ ترقیاتی منصوبوں کا جو اعلان کیا جا رہا ہے اس کو عملی جامہ پہنایا جائے گا؟
دراصل یہ جو ابھی مرجر ہے اور ایس سی آر کا اٹھانا اٹھ گیا ہے، اس کو مرجر میں کامیاب کرنے کے لیے جو صوبہ سرحد میں جو شکر صوبہ سرحد کہلاتا تھا ان کے جو بندوبستی علاقے ہیں ان میں بھی ایس سی آر نافذ تھا، تو انگریزوں نے اس وقت یہ کیا کہ ملکن کی پہاڑی میں سوراخ کر کے سوات دریا کو اس میں ڈال دیا اور وہاں سے کافی سارے نہری نظام ایک بنایا جس کو اپر پہور، لوور پہور، مردان ون، مردان ٹو، اور اس طریقے سے کیا صدر تک کی نہروں کا جال جو ہے یہ بچھا دیا، جس کی وجہ سے یہ تمام علاقہ سوابی کے شمول جو ہے یہ ہو گیا کاشتکاری کے قابل اور ایک طریقے سے وہ اٹھایا گیا، تو یہ ایک اکنامک وے آف لفٹنگ ایف سی آر تھا، ابھی بھی ایف سی آر اٹھایا گیا ہے اور نارمل لا جو ہے تو کہتے ہیں کہ ایک اکنامک سولوشن بھی ہے، کوئی ایسی اپرچونیٹی ہو تو ہیوج اماؤنٹ از بینگ ویژولائزڈ، یہ سوچا جا رہا ہے کوئی 10 بلین یا کوئی اس طریقے سے 100 بلین جو ہے وہ اماؤنٹ اویلیبل کیا جائے ٹرائبل ایریا میں اس کو، اور اگر اس طرح کا ہیوج کوئی پروجیکٹ نہ ہو تو کہتے ہیں کہ کم از کم ایسا ہو کہ اپلفٹ اس میں ضرور کیا جائے، اور اس کے اندر یہ ہے کہ اگر یہ اپلفٹ نہ ہو تو یہ ایریا ولنریبل ہے بلوچستان کی طرح، جس کو بیرونی قوتیں جو ہے پاکستان کے خلاف استعمال کر سکتی ہیں اور کچھ اس کے آثار بھی ہمیں مل رہے ہیں، تو اس لیے اس کے اوپر جو ہے پیسہ خرچ کرنا ڈیولپمنٹ پروگرام، اس میں چاہے چھوٹی چھوٹی چیزوں کی بات کریں، یہ روڈ بنے گا وہ روڈ نہیں بنے گا وہ ہو سکتا ہے، لیکن ہیوج اماؤنٹ اس فورسین کہ وہ اس کے اندر اسپینڈ کیا جائے اور اس کی حالت جو ہے تبدیل کیا جائے، اور یہ ضروری ہے نظام کو چینج کرنے کے لیے
جی، تو اس میں آپ کا یہ کہنا ہے کہ پاکستانی فوج جو ہے وہ بھی سویلین حکومت کے ساتھ ہے ان منصوبوں کو عملی بنانے کے حوالے سے؟
جی جی بالکل بالکل، اور اس کے اندر بہت کانفرنسز اور یہ وہ اور کچھ اس طریقے سے کوئی دوسرے پروونسز ہے جو وہ جو ڈویزیبل پول ہوتا ہے اس میں سے کتنا جو ہے فاٹا کو دیا جائے، پرمننٹلی دیا جائے، ون ٹائم دیا جائے، اور الحمدللہ پاکستان غریب نہیں ہے، پیسے دے سکتا ہے اور فاٹا کو ضرورت ہے، اور وہاں پر جو ایک جنگ 15 سال سے لڑی گئی وہاں پر لوگوں کا نقصان ہوا اور لوگ خفا ہیں، اور میرے خیال میں اس کے لیے ویسے ہی ضروری ہے مختلف علاقوں میں مختلف ایریاز میں جو ہے مرحلے آتے ہیں، فیزز آتے ہیں لائف، تو میرے خیال میں اس کو بھی ہم
جیت لیں گے اور انشاءاللہ آگے بڑھیں گے.
جی بہت شکریہ بریگیڈیئر محمود شاہ صاحب آپ کا, ایڈوکیٹ فضل خان صاحب آپ کے بھی ہم بےحد شکر گزار ہیں. سامعین اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
سوموار کے دن عالمی برادری نے 49واں یوم عرض منایا جس کے دوران دنیا کی توجہ ماحولیات کی جانب مبذول کرائی گئی. تحریک بانیوں نے پیشگوئی کی ہے کہ دنیا بھر میں لوگوں کو اس بات کے لیے متحرک کرنے کی خاطر سن 2020 کا سال نہایت اہم ہوگا کہ وہ آئندہ نسلوں کے لیے کورائے عرض کی حفاظت کے پیش نظر اقتصادی اور سیاسی تبدیلیوں کا مطالبہ کریں. وائس آف امریکہ کی زلیتسا ہوک نے اپنی رپورٹ میں کہا ہے کہ سائنس بتاتی ہے کہ انسانی سرگرمی سے کورائے عرض کو نقصان پہنچ رہا ہے اور سرگرم کارکن ایسے طرز عمل کو تبدیل کرنے کا مطالبہ کر رہے ہیں جن کی وجہ سے جانور ہلاک ہوتے ہیں, سمندر کا حال بگڑ رہا ہے, گلیشیئر پگھل رہے ہیں اور آبادیوں کو خطرہ لاحق ہو رہا ہے. سائنسدانوں نے عالمی حدت میں اضافے کے لیے کاربن کے اخراج کو ذمہ دار ٹھہرایا ہے جس کی متعدد سیاسی رہنما اور بڑے کاروباری حضرات تردید کرتے ہیں. ناسا نے سوموار کے دن یوم عرض کے موقع پر ایسی سیٹلائٹ تصویریں جاری کیں جن میں دکھایا گیا ہے کہ کاربن ڈائی آکسائڈ سے صحیح معنوں میں کورائے عرض کو کتنا نقصان پہنچ رہا ہے. ناسا کے ایک سائنسدان نے کہا,
Pero la realidad que lo que estamos viendo es que está aumentando la cantidad de dióxido de carbono que hay en la atmósfera.
ہم جس بات کا مشاہدہ کر رہے ہیں وہ یہ کہ ماحول میں کاربن ڈائی آکسائڈ کی مقدار میں اضافہ ہو رہا ہے. اس کے نتیجے میں فضا اور سمندروں کی حدت بڑھتی جا رہی ہے, سمندروں میں تیزابیت پیدا ہو رہی ہے, سمندروں کی سطح بلند ہو رہی ہے اور موسموں کے تعلق سے شدید نوعیت کے واقعات میں بھی اضافہ ہو رہا ہے. سیٹلائٹ تصویروں سے اس بات کا بھی پتہ چلتا ہے کہ جنگلات میں کمی سے نہ صرف علاقے میں موسم پر اثر پڑتا ہے بلکہ کورائے عرض پر بھی اس کے اثرات مرتب ہوتے ہیں. تصویروں سے یہ بھی معلوم ہوا ہے کہ گلیشیئر کے پگھلنے کے نتیجے میں پانی کی سطح میں اضافہ ہو رہا ہے. اس بات کی صحیح شہادت کے باوجود کہ پرانے طرز کے ایندھن سے چلنے والی صنعتیں, جنگلات کی تباہی, بہت زیادہ کوڑے کباڑ اور دوسری انسانی سرگرمیوں کی وجہ سے کورائے عرض کو نقصان پہنچ رہا ہے. جبکہ عالمی رہنما جن پر منافع بخش صنعتوں کا دباؤ ہے سائنس کے نظریوں کو نہ صرف نظر انداز کر رہے ہیں بلکہ ان سے انکار بھی کر رہے ہیں. تاہم نوجوان نسلوں کو کورائے عرض کے مستقبل کے بارے میں جو انہیں میراث کے طور پر ملے گی اس صورتحال پر تشویش ہے اور وہ اس کے بارے میں بڑھ چڑھ کر اظہار خیال کر رہے ہیں. سویڈن کے اسکول کی ایک طالبہ گریٹا تھنبرگ طالب علموں کی عالمی سرگرمی کی ایک علامت بن گئی ہیں. اتوار کے دن انہوں نے ایسی ہی ایک تقریب سے خطاب کیا جسے معدوم بغاوت کا عنوان دیا گیا تھا. انہوں نے کہا,
It shouldn't be like that, but since no one else is doing anything, we will have to do so.
ایسا نہیں ہونا چاہیے, لیکن چونکہ کوئی اور کچھ نہیں کر رہا تو یہ کام ہمیں کرنا ہوگا اور ہم لڑتے رہیں گے اس کورائے عرض کے لیے اور اپنے لیے, اپنے مستقبل کی خاطر اور اپنے بچوں اور اپنے پوتے پوتیوں اور نواسے نواسیوں کے لیے جدوجہد کرنا ترک نہیں کریں گے. آئندہ سال 22 اپریل کو یوم عرض کی 50ویں سالگرہ ہوگی. ڈینس ہیز نے, جنہوں نے 1970 میں اس تحریک کے قیام میں مدد دی, کہا کہ سن 2020 عالمی موسمیاتی تحریک کے لیے نہایت کلیدی اہمیت کا ہوگا. انہوں نے کہا,
The goal for Earth Day 2020 thus is to mobilize the broadest possible movement. It's designed to inspire hope.
سن 2020 میں یوم عرض کا نصب العین تحریک کو زیادہ سے زیادہ وسعت دینا ہوگا. اس کا مقصد یہ ہوگا کہ لوگوں میں امید کی کرن پیدا کی جائے جو یہ جانتے ہیں کہ ان کا سیاسی اور اقتصادی نظام کورائے عرض کے مستقبل کے لیے خرابیاں پیدا کر رہا ہے. لیکن اگر لوگوں میں امید کی شمع روشن کی جائے تو انہیں اس بات پر آمادہ کیا جا سکتا ہے کہ وہ تبدیلیوں کا مطالبہ کریں. ہیز ٹویٹر اور سوشل میڈیا پر اس بات کے لیے کام کر رہے ہیں کہ امریکہ میں سن 2020 کے انتخابات اور آئندہ 2 سال کے دوران 60 دوسرے ملکوں میں انتخابات کے موقع پر ووٹ ارتھ کے نام سے ایک مہم شروع کی جائے. اس کا مقصد یہ ہے کہ رائے دہندگان کے لیے ماحولیات کے تحفظ کو ان انتخابات میں ایجنڈے پر اولین ترجیحات میں شامل کیا جائے۔ ہیز کا کہنا ہے کہ امریکہ میں ہم جنس پرستوں کے درمیان شادیوں، نیوزی لینڈ میں گن کنٹرول اور اوزون کی سطح کے مسئلے سے نمٹنے کے لیے عالمی اقدام سے ظاہر ہوتا ہے کہ رویوں میں تبدیلی پیدا کی جا سکتی ہے۔ انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں۔ پتہ ہے facebook.com/VOA Urdu۔